समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आजभन्दा 8 महिना अघिदेखि हामी निरन्तर कोविड 19 चपेटामा परेका छौं। संक्रमणबाट जोगिने विभिन्न स्वास्थ्य मापदण्ड पालना गरिरहँदा पनि नेपालमा हालसम्म झण्डै 2,32,000 जना संक्रमित भएका छन् भने सक्रिय संक्रमितको पछिल्लो संख्या 17,909 जना रहेको छ। हालसम्म 1,479 जनाको कोविड 19 कारण मृत्यु भएको छ। अझै कोरोना विरूद्धको खोप उपलब्ध हुन केही महिना कुर्नै पर्ने हुन्छ। विभिन्न देशले रणनीतिक हिसाबबाट यो भाइरस विरूद्धको संघर्ष जितेका छन् भने अमेरिका, बेलायत, भारत, रूस जस्ता देशमा अझै अर्को लहरले संक्रमण दर बढ़ाउँदै लगेको देखिन्छ। यस्तो लाग्छ लामो समय हामी कोरोना सँगसँगै आफ्नो जीवनयापन गर्न बाध्य छौं। अन्तर्संवादमा आज हामी नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा सरकारले अघि सारेको एउटा महत्वाकांक्षी योजनाका बारेमा चर्चा गर्नेछौ। सरकारले आज 7 प्रदेशमा एकै पटक 396 आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। यसबाट आम नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ़नेछ। स्थानीय तहमा 5, 10 र 15 शैयाका अस्पताल निर्माण कार्य आफैमा चुनौतीपूर्ण र समय सापेक्ष रहेको मान्न सकिन्छ। यो र अन्य समसामयिक सन्दर्भमा कुराकानी गर्न यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविद डाक्टर माधव प्रसाद लम्साल हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। डाक्टर साहब नमस्कार।
नमस्कार,
स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब निकै महत्वपूर्ण कार्यक्रम आयोजना हुँदैछ आज। देशका 396 आधारभूत अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ सरकारले। अब मूलत यो योजनाबाट हामी के अपेक्षा गरिरहेका छौं, कसरी यसको समन्वय गरिरहेका छौं, यसको अवधारणा यहीँबाट कुराकानी शुरू गरौं न डाक्टर साहब।
अब संविधानले स्वास्थ्य जनताको मौलिक अधिकार भनेर चाहिँ जब मार्गनिर्देशन गरिसकेपछि सरकारले सबै पालिकाहरूमा स्वास्थ्यको सहज पहुँच पुर्याउनको निमित्त कम्तीमा पनि 5 आधारभूत अस्पतालहरू सबै पालिकामा पुर्याउने उद्देश्यका साथ हामीले यो अवधारणा सुरु गरिएको हो र यसलाई एकैपटक यो मङ्सिर 15 भोलि आज यो शिलान्यास गर्ने अवधारणा चाहिँ यो 2077 साल कार्तिक 2 COVID-19 रोकथाम नियन्त्रण तथा उपचारमा समन्वय गर्न बसेको बैठक जसको संयुक्त अध्यक्षता माननीय अर्थमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीजीको समूह उपस्थितिमा भएको थियो। त्यसको निर्णय अनुसार हामी यो कार्यान्वयनमा जाँदैछौँ।
हजुर, अब के हुन्छ आजको यो शिलान्यास गर्ने कार्यक्रम कस्तो भर्चुअल हुन्छ अथवा विभिन्न स्थानमा चाहिँ सम्बन्धित पदाधिकारीहरू उपस्थित भएर हुन्छ, यसबारे पनि अलिकति बताइदिउँ न।
हाम्रो आजको कार्यक्रम चाहिँ यो 396 पालिकाहरूमा त्यहाँका स्थानीय सरकारले चाहिँ व्यवस्थापन गर्नुभएको छ शिलान्यास गर्ने। यो चाहिँ संहिताको एकदम सक्कली कार्यान्वयनको यथार्थ कार्यान्वयनको एउटा रूप हो। बजेट र डिजाइन सबै संघीय सरकारले सुनिश्चित गरेको छ, एउटा निर्देशन गरेको छ भने स्थानीय सरकारले यसको निर्माण र शिलान्यास गर्ने कुरामा यसको मोरालिटी भनेको प्रत्येक स्थानीय सरकारले आफैले त्यहाँ चाहिँ कुनै ठाउँमा मन्त्री जानुहुन्छ, कुनै ठाउँमा त्यहाँको ज्येष्ठ नागरिक हुनुहुन्छ, कुनै त्यहाँको माननीयहरूले हुनुहुन्छ शिलान्यास गर्नुहुन्छ भने कतिमा त्यहाँ ज्येष्ठ नागरिकबाट यसरी विभिन्न व्यक्तिले सबै ठाउँमा एकै दिन उद्घाटन गर्ने हाम्रो यो जुमबाट गर्ने भन्ने कुरो चाहिँ भएको छैन आज।
हजुर, अब निकै महत्वाकांक्षी परियोजना पनि हो यो सरकारको कार्यक्रम हो जसले नेपालका दूर दराजसम्म पनि अब यो कोविडकै कारणले भन्नु पर्ला होइन, यति विश्वव्यापी महामारीले गर्दाखेरि स्वास्थ्य सजगता विश्वभरि नै छाएको छ। अब यति धेरै अस्पतालहरू निर्माण गर्नको लागि साधन स्रोत चाहिन्छ, हामी निकै साधन स्रोतको अभावमा चलिरहेका छौं अहिले पनि यतिखेरको अवस्थामा। अब थप यो जिम्मेवारी लिइसकेपछि यसको आर्थिक पाटोलाई कसरी चाहिँ व्यवस्थापन गर्ने सोच राखिएको छ त?
हामीले यो हेर्दाखेरि महत्वाकांक्षी भए पनि संविधानले निर्दिष्ट गरेको र यो सकिने काम हो र हामीले यो अहिले यो बहुवर्षीय योजना अन्तर्गत दुई वर्षभित्र सबै पालिकामा यो भवन निर्माण गरिसक्ने र यसको लागि बजेटको सुनिश्चितता अर्थ मन्त्रालयले गरिसकेको छ र स्थानीय सरकारलाई बजेट यो वर्षको बजेट पठाइ पनि सकिएको छ र कतिले टेन्डर लगाइसक्नु भएको छ निर्माण प्रक्रियाको लागि प्रक्रिया अगाडि बढाइसक्नु भएको छ त्यस कारणले यो चाहिँ हामीले सक्छौँ र यो यथार्थमा परिणत गर्छौँ र नेपालको सन्दर्भमा स्वास्थ्य क्षेत्रको सम्बन्धमा कोभिडले हामीलाई अप्ठ्यारो पारेको होइन हामीले यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा लिएर अप्ठ्यारो पार्दा पार्दै पनि यसलाई एउटा अपर्च्युनिटी रूपमा लिएर हामीले स्वास्थ्य सेवामा नेपालले यो एक किसिमको स्वास्थ्य क्रान्ति नै भन्नुपर्छ यसलाई हामीले सक्छौँ।
अब जसरी अहिले संक्रमितहरू थपिँदैछन् होइन अब लकडाउन पनि अब अतीत भइसक्यो अब लकडाउन होला फेरि पनि पहिला जस्तै चाहिँ घरमै बस्नु पर्ला भन्नेतर्फ मानिसहरूको त्यति चासो नभएको हो कि एक प्रकारको चाहिँ सामाजिक मनोविज्ञान हेर्दा सहर बजारहरूमा यातायातहरूमा सड़कहरूमा भीड़हरू हेर्दाखेरि अब यसलाई एक प्रकारले हामीले चाहिँ पचाइसक्यौं भने जस्तो पनि व्यवहार देखिन्छ तर जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको छ संक्रमितहरूको संख्या बढ़िरहेको छ त्यति सन्तोषजनक तरिकाले यो नियन्त्रणमा आइरहेको छैन अब चाडबाडहरू पनि सकियो फेरि पनि मानिसहरू आफ्नो दैनिकी व्यापार व्यवसाय सञ्चालन गर्न चाहिँ उद्यत छन् तर जोखिम कायमै छ सरकारले पछिल्लो पटक जारी गरेका निर्देशिकाहरूको अनुगमन अथवा त्यसलाई अझ प्रखर रूपमा चाहिँ व्यवस्थित गर्ने कार्यतर्फ आगामी दिनमा सरकारले कस्तो कदम चाल्छ
पहिलो त हामीले यो भिडभाड धेरै भएको भन्ने कुरा कुनै कुनै ठाउँमा भिडभाड भएका छन् र सबैतिर त्यस्तो किसिमको भिडभाड भएको होइन अहिले आम नागरिक यति धेरै सचेत भइसकेका छौँ कि हामीले विगतका ठुला ठुला चाडबाडमाको कुरा हेर्दाखेरि पनि हामीले के देखेका छौँ त भन्दा विगत वर्षमा जुन किसिमकोले भिडभाडहरू हुन्थ्यो त्यसमा धेरै कमी आएको छ र यो जनस्वास्थ्यको सवाल भनेको 81 जादुको छडी जस्तो हिजोको आजै हुने होइन मान्छेमा आएको व्यवहार परिवर्तन भन्ने कुरा निकै जटिल कुरा हो उसले चाहँदा चाहँदै पनि उसले विभिन्न किसिमको परिवेशलाई स्थिर्दै अगाडि बढ्नुपर्ने हुन्छ र त्यसमा नेपाली सबै हामी नेपाली नागरिकहरूले त्यसलाई तिर्न सकेका छौँ र सचेत भएका छौँ र केही ठाउँमा र कुनै कुनै अवसरमा त्यो भिडभाडहरू भएको देखिन्छ तर समष्टिगतमा यो कोभिडको कुरा आउनुभन्दा अगाडि र पछिको तुलना गर्दाखेरि सरकारले पनि कोभिडको सन्दर्भमा धेरै गरेको छ र कोभिडको सन्दर्भमा पारेर यसका अवसरहरूलाई प्रयोग गर्दै स्वास्थ्य सिस्टमलाई धेरै रूपान्तरणकारी सकारात्मक परिवर्तन गर्न सकेको छ र जनतामा पनि परिवर्तन आएको छ र यसले यो परिवर्तनले र यो चेतना जनतामा आएको चेतना हामी आम नागरिकमा आएको चेतनाले कोभिडसँग परास्त गर्न सक्छौँ न कि यो चाहिँ पचाइसकेको भन्ने कुरा चाहिँ बेठिक हो जनस्वास्थ्यको मापदण्डहरू अपनाएर हामीले यसलाई कन्ट्रोल गर्न सक्छौँ तर यसलाई एकदम भयावह रूपले भनेर सोचेर त्रसित हुने होइन सचेत हुनुपर्छ र यो सचेत चाहिँ आम नागरिक धेरै सचेत भएको पाएका छौँ हामीले गाउँ गाउँमा गएका छौँ हामीले सबै टिमहरू गाउँ गाउँमा जाँदाखेरि ठाउँ ठाउँ विभिन्न ठाउँमा जाँदाखेरि धेरै सचेत भएको पाएका छौँ अब हामीले बाहिर आउँदाखेरि चाहिँ कहिलेकाहीँ यो थोरै घटनालाई चाहिँ बाहिर आउने गरेकोले त्यस्तो भ्रम परेको मात्रै हो जनता आम नागरिक सचेत भएका छन् र जनस्वास्थ्य मापदण्डलाई सचेत ढङ्गले र संयमित ढङ्गले पालना गरेर नै कोभिडलाई जित्न सकिन्छ न कि पचाइसकेको भन्ने कुरा चाहिँ बेठिक हो।
भनेपछि अब एकातिर विश्वमा यस विरुद्धको खोपको अनुसन्धान पनि निकै अगाडि बढेको छ 90-95% भन्दा बढी सफलता प्राप्त गरेको दावी गरिरहेका छन् कतिपय खोप उत्पादकहरूले अब खोप आउनु एउटा कुरा हो त्यसको उपलब्धता अर्को कुरा हो त्यसमाथि पनि हामी जस्ता चाहिँ विकासशील राष्ट्रहरूमा एकैचोटि त्यो कुन परिणाममा आउला कुन लक्षित वर्गलाई हामी चाहिँ सम्बोधन गरौंला यावत प्रश्नहरू छन् होइन सबभन्दा पहिले चाहिँ नेपालले नै अब यो खोपहरूको नियमन गर्ने गावी जस्तो संस्थाहरूसँग समयमै समन्वय गरेन कि भन्ने प्रश्नहरू पनि आएका छन् आगामी दिनमा नेपालमा पनि समयमा नै प्रशस्त मात्रामा पर्याप्त मात्रामा खोपहरू भित्राउनको लागि हाम्रो गृह कार्य चाहिँ के भइरहेको छ नर्सर
अब नेपाल सरकारले यसको लागि पर्याप्त गृह कार्यहरू गरेको छ खोपको सवालमा हाम्रो स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत खोप सेक्सन छ, त्यो खोप सेक्सनले एकदम नियमित रूपले समन्वय र सहकार्य विभिन्न निकायहरूसँग सहकार्य गरेर प्रक्रिया अगाडि बढिरहेको छ। अब यहाँ अलिकति भ्रम चाहिँ के आयो भन्दाखेरि, पहिलाको जस्तै नियमित रूपले आज ल्याउने भनेपछि भोलि आउने अथवा यस्तो भन्ने भन्दा नि, कोभिडको सन्दर्भमा हेर्दा विभिन्न विकसित देशको ले कसरी बुझिरहेका छन्, कसरी हेरिरहेका छन् त्यसको तुलना गर्दाखेरि, खोपको सन्दर्भमा र कोभिडका हरेक क्रियाकलापमा नेपालले गरेको काम चाहिँ उदाहरणीय छ र कुनै पनि विकसित देशभन्दा कमी किसिमको तयारी चाहिँ छैन। त्यो खोपको सन्दर्भमा पनि एकदम सरकारले पूर्ण तयारी गरिरहेको छ, त्यसको विस्तृत जानकारी खोप सेक्सनबाट र हाम्रो नियमित पत्रकार ब्रिफिङमा हाम्रो स्वास्थ्य मन्त्रालयले जानकारी गराइरहेको छ सर।
बेला बेलामा यसको अपडेट चाहिँ गराइ नै रहेको छ। अब प्राविधिक रूपबाट हेर्दा डाक्टर साहब, होइन, अब भ्याक्सिन ल्याउन अलिकति अरू औषधि ल्याए जस्तो होइन, एउटा विशेष खालको चाहिँ प्रबन्धहरू गरेर, होइन, कुलिङ क्याबिनेटहरू भएको विमानमा पनि ओसार पसार गर्दाखेरि पनि त्यहाँ विशेष उपकरणहरू चाहिने, त्यसको भण्डारण गर्दाखेरि पनि, होइन, एउटा विशेष खालको चाहिँ कुलिङ सेन्टरहरू चाहिँ बनाउनु पर्ने, वितरण गर्दाखेरि पनि त्यही किसिमका चाहिँ मापदण्डहरू पूरा गर्नुपर्ने भावनाले यो प्राविधिक पक्षलाई कसरी हेरिएको छ, कसरी मूल्याङ्कन गर्न सकिन्छ?
हामीले प्राविधिक पक्षलाई पनि विभिन्न देशभित्र रहेका एकदम प्राविधिक जनशक्ति अनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय निकायहरू, युएन एजेन्सी, यी सबैका टेक्निकल टिम, टेक्निकल प्राविधिक सहयोग र समन्वयमा यो काम भइरहेछ। नियमित रूपले अथक प्रयास र एकदम लगातार यसमा प्रयत्न भइरहेको छ र यसमा चाहिँ नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट भन्दाखेरि यसमा कुनै पनि किसिमको कमी नआउने किसिमको तयारी चाहिँ भइरहेको छ।
जस्तो भन्नु रहेछ, होइन, अझ 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 प्रष्ट रूपमा भन्दाखेरि अब ट्रान्सपोर्ट गर्ने नै कुरा आउँछ। एक त अब हामी कुन मुलुकबाट ल्याउँछौँ, कुन खोपलाई चाहिँ नेपालले मान्यता दिन्छ भन्ने पनि तय हुन बाँकी नै होला। यहाँले भन्नुभयो बेला बेलामा यसको चाहिँ ब्रिफिङ त भइ नै रहेको छ, तर प्रष्ट रूपमा अझै पनि त्यो जानकारी आम सर्वसाधारणमा पुगि नसकेको हो कि भन्ने एउटा जिज्ञासा त छँदैछ। तर पनि अब अहिले हामीले सुन्छौँ समाचारहरूमा कि युरोपेली राष्ट्रहरूमा जस्तो एयर फ्रान्स जस्तो केएलएम जस्तो विमान सेवाले चाहिँ यो खोप ओसार पसार गर्ने छुट्टै विमानै ल्याउँदैछ। भनेपछि अब भोलि हामीलाई पनि त्यो अवस्था त आउँछ, खोप उपलब्ध भयो तर त्यसलाई वितरण गर्नु पर्यो, विभिन्न केन्द्रहरू राख्नु पर्ला अथवा आम जनतालाई सूचित गर्नु पर्ला तपाईँहरू यो ठाउँमा आउनुहोस् अथवा प्राथमिकताको कुरा आउला, कसलाई पहिला दिने, होइन, अशक्त वृद्ध वृद्धा दीर्घ रोगीहरू पहिलो प्राथमिकतामा, स्वास्थ्य कर्मीहरू पहिलो प्राथमिकता भन्ने खालका मापदण्डहरू बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अभ्यास भएको छन्। यतातर्फको विषयमा अलिकति प्रकाश पारि पाउनु रहेछ।
खोपको सन्दर्भमा डिटेलमा चाहिँ माइक्रो प्लानिङ, खोप उत्पादनदेखि व्यक्तिको शरीरमा नपुगुन्जेलसम्म त्यसको गुणस्तर 100% सुनिश्चित गर्ने किसिमको माइक्रो प्लानिङ अहिले भइरहेको छ। त्यहाँबाट कुन ठाउँसम्म कुन साधनबाट ल्याउने, कुन ठाउँबाट कुन साधनसम्म ल्याउने भन्ने कुरा माइक्रो प्लानिङ भइरहेको छ। त्यो माइक्रो प्लानिङको आधारमा अगाडि बढिन्छ। यसको डिटेल प्लानिङ चाहिँ पछि हामीले आउने बेलामा चाहिँ हामी जानकारी गराउँछौँ। अहिले प्लानिङको फेजमै भएकोले यसरी नै आउँछ भनेर भन्न सक्ने अवस्था चाहिँ छैन।
जस्तो
कहाँबाट आएर कसरी आउँछ, कुन ठाउँमा आएर हामीले एक्सचेन्ज गर्छौँ भन्ने कुरा चाहिँ अहिले चाहिँ मलाई पनि जानकारी चाहिँ छैन। तर यसको डिटेल माइक्रो प्लानिङ भइरहेको छ र त्यसलाई
हजुर, जस्तो अब विगतमा पनि नेपालमा, होइन, खोपमा त हामी अभ्यस्त छौँ। जस्तो बाल बालिकाहरूलाई पोलियो थोपा खुवाइन्छ, विभिन्न सार्वजनिक स्थानहरूमा, वडामा, विद्यालयहरूमा, जनताहरूलाई पायक पर्ने ठाउँमा, स्वास्थ्य स्वयंसेविकाहरूको चाहिँ सहयोगमा, होइन, विभिन्न निकायहरूको चाहिँ यसमा एउटा अन्तर समन्वयको जुन स्थिति छ, अनुभव त नेपालले गरि नै सकेको छ। अब त्यही नेटवर्कलाई नै हामीले विस्तार गर्दै लिएर जाने, अथवा भनौँ अब शिक्षा क्षेत्रमा चाहिँ यो महिना लगाउने, अर्को महिना औद्योगिक क्षेत्रमा जाने, अर्को महिना समुदायमा जाने, वडा वडामा जाने, यस्तो खालका माइक्रो म्यानेजमेन्टको कुरा गर्नुभयो डाक्टर साहब?
हजुर, हो, एकदम हाम्रो खोप कति पहिलो सुरुमा कति आउँछ, त्यसपछि त्यसको चाहिँ लक्षित वर्ग पहिला कसलाई दिने, अनि त्यसको मा कुन कुन जनशक्तिलाई मोबिलाइज गर्ने भन्ने कुरामा खोपमा हाम्रो राम्रो अनुभव र सफल अनुभवहरू छ र हामीले अहिले समुदाय स्तरदेखि पोलिसी पोलिटिकल लेभलसम्म पनि यसमा प्रष्टता छ तर खोप आउँदाखेरि के गर्ने भनेर एकदम सूक्ष्म अध्ययन सूक्ष्म योजना चाहिँ हामीले बनाएका छौँ यसमा कहीँ कमी हुन नदिने किसिमले अगाडि बढिरहेका छौँ त्यही भन्न खोजेको सर मैले
अब यसको चाहिँ लागतको कुरा अथवा यसको शुल्कको कुरा पनि आउँछ अब कतिपय अवस्थामा एकैचोटि रोगव्याधि आएर संक्रमितको संख्या बढ्दाखेरि सरकारलाई पनि धान्न हम्मे हम्मे पर्यो त्यसले गर्दाखेरि केही रकम लिन पनि सकिन्छ भन्ने मनसाय प्रकट भएको थियो अदालतले निशुल्क यो एउटा संवैधानिक अधिकार हो स्वास्थ्य जनताको स्वास्थ्यको सुरक्षा गर्नु राज्यको दायित्व हो त्यसले गर्दाखेरि निशुल्क उपचार गर भनेर अदालतले पनि आदेश दिएको अवस्था अब खोपको मामिलामा के हुन्छ डाक्टर साहब हामी आम नागरिकले निशुल्क यो खोप पाउँछौँ अथवा सशुल्क हुन्छ अथवा आंशिक हुन्छ के अवधारणा बन्दैछ होला
खोप चाहिँ त हाम्रो यो के छ भन्दा स्रोत साधन चाहिँ जहिले पनि सीमित हुन्छ त्यसको चाहना र त्यसको त्यसलाई उ गर्ने असीमित हुन सक्छ त्यसलाई तारतम्य मिलेर सीमित स्रोत साधनलाई अधिकतम के अरे यो इफिसियन्स बना गरेर अधिकतम प्रयोग गरेर कुन लक्षित वर्गलाई पहिला दिने त्यो योजना बनाएर अगाडि बढ्छ र सम्मानित अदालतबाट भएको निर्देशन र आफ्नो स्रोत साधनको तारतम्य मिलाएर यसलाई जनतालाई सुरक्षित गर्ने काम चाहिँ गर्छ
आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविद डाक्टर माधव प्रसाद लम्सालसँग डाक्टर साहब अब सवालहरू त धेरै छन् नि होइन आम सरोकार यतिखेर नेपालको स्वास्थ्य क्षेत्रको चाहिँ एउटा पुनर्संरचनाको अघि नै डाक्टर साहबले संकेत गर्नुभयो यो कोविडले गर्दा हामीले समग्र हाम्रो चाहिँ स्वास्थ्य क्षेत्रको अवस्थालाई चाहिँ पुनरावलोकन गर्ने एउटा अवसर पनि हो भन्नुभयो अब आजकै घटनालाई हेर्दाखेरि पनि यति धेरै 396 अस्पताल आधारभूत रूपमा चाहिँ देशका विभिन्न भागमा स्थापना हुनु स्वयंमा एउटा चाहिँ ठूलो एउटा आयाम हो यो अब अन्य सवालहरू पनि छन् नि होइन अब सरुवा रोगहरू महामारीमा छ राज्यले तदारुकता एक प्रकारले लिइ नै हाल्छ तर पनि समग्रमा स्वास्थ्य क्षेत्र स्वास्थ्य शिक्षा आदि विषयमा चाहिँ धेरै विवादहरू पनि छन् होइन कतिपय असन्तुष्टिहरू पनि जनताले व्यक्त गरेका छन् महँगो भयो स्वास्थ्य सेवा भन्ने कुराहरू आएका छन् कतिपय मानिसहरूले चाहिँ दीर्घ रोगीहरूले चाहिँ नेपालमै उपचार नपाएर विदेशसम्म जानेर प्रचुर मात्रामा चाहिँ लगानी होइन रकमहरू चाहिँ विदेशतर्फ जाने यो स्थिति पनि रहेको छ भन्नाले अब समग्रमा रिफर्म भन्नाले हामी कुन कुन कति परसम्म पुग्न सकौँला
हामीले अहिले हेर्दाखेरि अलिकति विगतका कुराहरूलाई हामीले हेर्दै आयौँ भने कोभिड सुरु हुँदाखेरि हाम्रो ल्याबमा जहाँ परीक्षण गर्नको निम्ति विदेश पठाउनु पर्ने थियो अहिले हाम्रा सबैतिर त्यसका पहुँचहरू पुगेको छ त्यसै गरी हिजो स्वास्थ्य संस्थाहरू थिएन भन्ने कुरा थियो अब अहिले हाम्रो गुणस्तरीय सेवा पाएनौँ भन्ने कुरा आएको छ यसरी के छ भन्दा समस्या चाहिँ परिवर्तन एउटा समस्या समाधान गरेपछि त्यो अर्को समस्या निम्तिएको छ त्यो नै विकासको लागि सबैभन्दा राम्रो पाटो हो र अहिले हामीले जुन यो स्वास्थ्य क्षेत्रमा एउटा ठुलो अभियान नेपालको लागि त एकदम नयाँ अनुभव पनि विश्वको लागि नै यस्तो किसिमको भएको चाहिँ मैले बिरलै थाहा पाएको छु एकै दिन यसरी सबै पालिकाहरूमा 396 एकै दिन हामीले शिलान्यास गर्ने भनेर यसले यो जुन हजुरले अघि राम्रोसँग प्रश्न उठाउनुभयो समस्यालाई उजागर गर्ने प्रयत्न गर्नुभएको छ महँगो भयो र जनताले गुणस्तरीय पाएनन् भनेर असन्तुष्टि आइरहेको कुरा चाहिँ एकदम राम्रो हो यो त्योभन्दा हामीले सोचेको त्यसैले नै हामी यो पोलिटिकल लेभल र यो पोलिसी लेभल र कार्यान्वयन गर्ने उसलाई झकझकाउँछ र सचेत बनाउँछ यो चाहिँ यसलाई राम्रो पक्षको रूपमा लिनुपर्छ र त्यसरी यो प्रत्येक पालिकामा यो आधारभूत अस्पताल भइसकेपछि त्यसको गुणस्तरीय जनताको स्वास्थ्य सेवामा मैत्री जनता मैत्री सेवा त्यहाँबाट पाइन्छ र यसलाई चाहिँ समन्वय चाहिँ बिमासँग गरिन्छ अब हिजो बिमा भयो तर गुणस्तरीय सेवा चाहिँ बिमा भएको ठाउँमा पाइएन भन्ने छ। अब पालिका लेभलमै आधारभूत अस्पताल भइसकेपछि जनता त्यो आधारभूत अस्पतालमा सहज पहुँच हुन्छ र त्यहाँ चिकित्सक र स्वास्थ्य टिम त्यहाँ हुन्छ, उसले परीक्षण गरेर त्यहीँबाट समाधान गर्ने रोगहरूलाई उपचारहरूलाई सल्लाहहरूलाई त्यहीँबाट समाधान गर्छन् र त्यहाँबाट नसकेकोमा कहाँ पठाउने, कहाँ सेवा प्राप्त छ त्यो ठाउँमा त्यहीँको स्वास्थ्य टिमले पठाउँछ। भनेपछि अब आम नागरिक चाहिँ कहाँ कुन अस्पतालमा कुन ठाउँमा जाने हो भनेर भौँतारिरहनु पर्ने अवस्थाको चाहिँ छिटै अन्त्य हुँदैछ। त्यो भनेको नागरिक कुनै स्वास्थ्य नजिकको स्वास्थ्य आधारभूत अस्पतालमा जान्छ, त्यहाँको आधारभूत अस्पतालको स्वास्थ्य टिमले सक्ने उपचार सल्लाह सेवा त्यहाँ दिन्छ र उसले त्यहाँबाट उपचार र सेवा सल्लाह दिन नसकेको र त्यहाँभन्दा अरू विशेषज्ञ र विज्ञता आवश्यकता पर्यो भने त्यो बिरामीलाई अथवा त्यो क्लाइन्टलाई त्यो के अरे नागरिकलाई कुन अस्पतालमा पठाउने र कस्तो चिकित्सक भएको ठाउँमा अथवा कस्तो स्वास्थ्यकर्मी भएको ठाउँमा कस्तो सेवा भएको ठाउँमा पुर्याउने भन्ने कुरामा बिरामी र नागरिक भौतारिनी होइन स्वास्थ्य टिमले चाहिँ त्यो मेकानिजम विकास गर्छ र यो ठाउँमा जानुहोस् भनेर भन्छ। यसरी हेर्दाखेरि हामीले यसलाई इम्प्लिमेन्टेसन गर्दै जाँदाखेरि निकै सुन्दर स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवाको चाहिँ प्रारूप र सुरुवात भइसकेको आजैबाट सुरुवात भएको देखिन्छ।
हजुर, अब यसको निर्माण गर्ने समय अवधि 2 वर्ष चाहन्छु, कतिको समय राखिएको छ, त्यो समयभित्र भौतिक संरचनाहरू उपकरणहरू जडान भए पनि अन्ततोगत त्यहाँ जनशक्तिको आवश्यकता पर्छ। अहिले नेपालमा उत्पादन भइरहेको जनशक्ति र भविष्यमा हामीलाई आवश्यक पर्ने जनशक्ति कसरी हामी आपूर्ति गर्छौं, कसरी चाहिँ चिकित्सकहरूको चाहिँ व्यवस्थापन गर्न सकिन्छ, जनशक्तिको व्यवस्थापन गर्न सकिन्छ, यो पनि एउटा अर्को महत्वपूर्ण प्रश्न हो नि डर साहब, होइन?
होइन, जनशक्ति हो एकदम महत्वपूर्ण। जनशक्ति बिना, जनशक्ति उपकरणहरू बिना सेवा प्राप्त हुन सक्दैन। त्यसै भएर हामी एकातर्फ हामीले भवन निर्माणलाई अगाडि बढाउनलाई शिलान्यास सुरु गरेका छौँ, सँगसँगै जनशक्तिको पनि हामीले यो ONM सर्वे जनशक्ति कति चाहिन्छ भनेर प्रक्षेपण गरेर प्रस्तावित जनशक्ति विवरण चाहिँ हामीले तयार गरिसकेका छौँ र यसको लागि हामीले प्रस्ताव गरेर अर्थ मन्त्रालयमा पठाइसकेका छौँ। आधारभूत अस्पतालहरूलाई कति जनशक्ति चाहिन्छ भनेर उदाहरणको लागि 500 को अस्पतालमा हामीले 12 जना जनशक्ति, 1 जना चिकित्सक सहित 4 जना स्टाफ नर्स सहितको टिम, 12 जनाको टिम एउटा 5 बेडको आधारभूत अस्पतालमा हुन्छ भने यसरी 500 को अहिले यो 396 को सवालमा गर्दा 52 आधारभूत 500 का अस्पताल आज शिलान्यास हुँदैछ। त्यसमा 3120 जनशक्ति आवश्यकता पर्छ भनेर हामीले यसलाई चाहिँ अर्थ मन्त्रालयबाट स्वीकृत लिएर अगाडि बढ्नको निमित्त हामीले प्रक्रिया सुरु गरेका छौँ। त्यसैले हामीले यो एउटा तर्फ गएर अर्को पाटो छोडेका छैनौँ। त्यो सँगसँगै कति उपकरणहरू आवश्यकता पर्छ, कस्ता किसिमको उपकरणहरू आउँछ त्यो पनि सँगसँगै हामीले तयारी गर्ने प्रक्रिया सुरु गरिसकेका छौँ।
अब विभिन्न दात्री निकायहरू, स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थाहरू, स्वदेशभित्रकै दाताहरू पनि यो प्रक्रियामा सामेल हुन खोज्छन् पक्कै पनि। अब उनीहरूको व्यवस्थापनको लागि कसैले म अस्पताल बनाइन्छु, यतिवटा सयको चाहिँ म बनाउँछु, म इमर्जेन्सी हस्पिटल बनाइदिन्छु भन्ने खालका प्रस्तावहरू पनि मन्त्रालयमा यसपालि त प्रशस्तै आइरहेका होलान्, होइन? ती बाह्य स्रोतहरूलाई मोबिलाइज गर्नेतर्फ पनि हाम्रो साधन स्रोतभन्दा बाहिरको स्ट्रेन्थ पनि लिने त्यस्तो खालको नीति पनि छ नि, होइन?
हजुर, हाम्रो यो स्वास्थ्य नीति र रणनीतिले नै सरकारी पकेटबाट र सरकारभन्दा बाहिरबाट कति सहयोग गर्ने र मुख्य गरी सरकारको लिडरसिपमा विभिन्न किसिमको युएन एजेन्सी, एनजिओ, आइएनजिओ, विभिन्न आइएनजिओ, दात्री निकाय यिनीहरूसँग समन्वय गरेर यी साधन स्रोतलाई प्रयोग गर्ने भनेर यो स्वास्थ्य नीतिले र रणनीतिले प्रष्ट बनाएको छ। त्यसै अनुसार नै अहिलेको हाम्रो यो प्रक्रियामा समेत हामीले विभिन्न किसिमका सहयोगी निकायहरू, युएन एजेन्सीहरूसँग समेत विभिन्न छलफल गरेर सरकारले यो अगाडि बढाएको छ। त्यस कारणले सरकारको लिडरसिपमा, सरकारको नेतृत्वमा विभिन्न युएन एजेन्सी, बायोलेट्रल, मल्टिलेट्रल यो दात्री निकायहरूको सहयोग र सल्लाहमा पनि यो अगाडि बढिरहेको छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूलाई परिष्कृत ढंगले अगाडि बढाउने प्रक्रिया नै हो सर यो पनि।
धेरै धन्यवाद सर साहब, थोरै समयमा पनि यति धेरै जानकारी लिन पाइयो, यहाँले समय दिनुभयो, हार्दिक धन्यवाद छ यहाँलाई। धन्यवाद छ। त आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दैथ्यौं स्वास्थ्य तथा जनस्वास्थ्य स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद डाक्टर माधव प्रसाद लम्सालसँग। अन्तर्संवादको निर्धारित समय लगभग सकिएको छ। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।